नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रिया नेपाल। आज मिति 2079 साल असार 28 गते मंगलबार, आषाढ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार सन् 2022 जुलाई 12 तारीख, नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। गठबन्धन सफल, कमजोरी सुधार्नुपर्छ शीर्षकमा छापिएको खबर हो यो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पहिलो दिन स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ। उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगन कुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डाक्टर प्रकाश शरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रवक्ता डाक्टर महतका अनुसार बैठकमा जिल्लागत समीक्षा गर्दै केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनमा कांग्रेसले उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँहरूले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा भएको चुनावी तालमेल सफल भएको बताउनुभयो। केन्द्रीय सदस्य मुक्ता कुमारी यादवले बैठकमा नेताहरूले राखेको भनाई उद्धृत गर्दै भन्नुभयो, स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो तर केही स्थानमा केही कमजोरी भएका छन्, ती कमजोरी सच्याएर अघि बढ़नुपर्छ भन्नेमा केन्द्रीय सदस्यहरूले जोड़ दिनुभएको छ। उहाँका अनुसार केन्द्रीय सदस्यहरूले सरकारको समीक्षा र समसामयिक राजनैतिक विषयसँगै कांग्रेसको 14 महाधिवेशनपछि गर्ने भनिएको नीति तथा विधान अधिवेशन, भातृ संगठन र शुभेच्छुक संस्थाको परिमार्जित विधानलाई पूर्णता दिने विषयमा पनि धारणा राख्नु भएको छ। आन्तरिक एकता र सांगठनिक संरचनामा सुधार गरी आगामी निर्वाचनमा कांग्रेस एक्लै जान सक्ने आधार तयार गर्नुपर्नेमा नेताहरूको जोड़ रहेको उहाँले बताउनुभयो। यसैबीच प्रवक्ता डाक्टर महतले प्रतिनिधि सभाका उपसभामुखको नियुक्ति चाँडै हुने बताउनुभयो। बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले संवैधानिक परिषदको बैठकको असजिलो अन्त्य गर्न उपसभामुख नियुक्ति चाँडै हुने बताउनुभयो। उहाँले अब कांग्रेस आगामी निर्वाचनमा केन्द्रित हुने बताउनुभयो। उहाँले विभागका प्रमुख चयन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले परामर्श गरिरहनु भएको र तयारी अन्तिम चरणमा रहेको बताउनुभयो। गठबन्धन सफल, कमजोरी सुधार्नुपर्छ गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा अर्को प्रसंग पनि छापेको छ, नेपालले जुनसुकै मुलुकबाट सहयोग लिन सक्छ लिउ शीर्षकमा छापिएको खबर हो यो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले सोमबार भेट गर्नुभएको छ। ललितपुरको खुमलटार स्थित प्रचण्ड निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो। सो अवसरमा माओवादी केन्द्रका नेताहरू वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरूङ, वर्षमान पुन र पम्फा भूषालको पनि सहभागिता रहेको थियो। वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार नेता लिउ पछिल्लो समयमा सार्वजनिक भएका अन्तर्राष्ट्रिय सहयोगका विभिन्न मुद्दामा नेपाली राजनैतिक दलहरूको धारणा बुझ्न नेपाल आउनु भएको हो। सोमबार भएको भेटमा नेता लिउले नेपालले आफ्नो विकास र उन्नतिका लागि विश्वका जुनसुकै मुलुकसँग सहयोग लिन सक्ने बताउनुभयो। नेपाल चीनको असल मित्र रहेको भन्दै उहाँले नेपालको भूभाग प्रयोग गरेर कुनै पनि मुलुकले चीन विरोधी गतिविधि नगरोस् भन्नेमा मात्र आफूहरूको चासो रहेको बताउनुभयो। नेता लिउले चिनिया कम्युनिष्ट पार्टीले आफ्ना बारे आफैले निर्णय गर्दा नै सफल भएको उदाहरण दिँदै नेपालका कम्युनिष्ट पार्टीहरूलाई पनि आफ्ना बारे आफैले निर्णय गर्न सक्ने क्षमता विकास गर्न सुझाउनुभयो। करिब डेढ़ घण्टा लामो छलफलमा प्रचण्डले चीनको चासोप्रति आफूहरू जानकार रहेको बताउनुहुँदै नेपालमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको थियो। दुई देशका कम्युनिष्ट पार्टीहरूको वैचारिक राजनैतिक सम्बन्धका साथै भातृत्व सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा पनि कुराकानी भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। नेपालले जुनसुकै मुलुकबाट सहयोग लिन सक्छ लिउ शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक दल र नेताहरूको कमी कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढ़ेको स्वीकार गर्नुभएको छ। मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिन, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला। आफूलाई त्रुटिविहीन मानवका रूपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रूपमा चिनिएका अध्यक्ष ओलीले भन्नुभयो, असल नियतले काम गर्दा गर्दै विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दा गर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु। एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले नेपाल समाचार पत्रको प्रश्नको जवाफमा सम्भवतः पहिलो पटक आफ्नो भागको कमजोरी स्वीकार गर्नुभएको थियो। उहाँले दलहरूप्रति जनतामा वितृष्णा बढ़ेको स्वीकार मात्र गर्नुभएन, यसको कारण चिरफार गर्ने प्रयास पनि गर्नुभयो। दलहरूप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरूले सर्वाधिक गरेका छन्। यत्रतत्र भ्रष्टाचार छ, महँगी बढ़ेको छ, जनताको ढाड सेक्ने काम भएको छ, अनाड़ीहरूले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्को देश घाती काम गरेका कारण दलहरूप्रति वितृष्णा बढ़ने नै भयो। अध्यक्ष ओलीले केही दल र नेताहरूको कमी कमजोरीका कारण पार्टीप्रति वितृष्णा बढ़े पनि यसको विकल्प नरहेको, लोकतान्त्रिक शासन व्यवस्थाको ठाउँमा अर्को व्यवस्था आउन नसक्ने धारणा राख्नुभयो। राजनैतिक दलहरूप्रति वितृष्णा बढ़नुमा को दोषी, पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी, ओली नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। चीन सम्बद्ध आयोजनालाई भारतद्वारा विस्फोटक पदार्थ रोक शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपालस्थित चिनिया लगानीकर्ता र ठेकेदार जोड़िएका आयोजनामा भारतले विस्फोटक पदार्थ दिन छाडेको छ। सड़क जलविद्युत तथा सुरुङ आयोजना निर्माणका क्रममा प्रयोग हुने विस्फोटक सामग्री नआउँदा केही आयोजना काम रोकिने अवस्थामा पुगेका छन्। विस्फोटक सामग्री नपाउँदा धेरै जलविद्युत र सड़क आयोजनाका काम प्रभावित भएका छन्। मध्य तमोर र सुवाभोटेको श्री सान्जेन खोला र निलगिरी जलविद्युत आयोजनाको काममा बढ़ी असर परेको छ। चीनको सीमा नजिक भएका कारण किमाथाङका जलविद्युत आयोजनामा पनि भारतले विस्फोटक पदार्थ दिन आनाकानी गरिरहेको छ। भारत सरकार अन्तर्गत पेट्रोलियम तथा सुरक्षा संगठनले गत अप्रेल 13 नेपालका सम्बन्धित निकायलाई पत्राचार गर्दै विस्फोटक सामग्रीमा रोक लगाएको जनाएको थियो। त्यसको एक सातापछि अप्रेल 19 निर्यात खुल्ला गरिएको जानकारी सहित भारतले अर्को पत्र पठायो, तर त्यस यता सहज आपूर्ति हुन नसकेको विस्फोटक आपूर्तिकर्ता र विकास आयोजना प्रवर्तकको भनाई छ। विस्फोटक सामग्री आयात गर्न भारतीय दूतावासले आपूर्तिकर्तालाई नो अब्जेक्सन सर्टिफिकेट एनओसी दिने गरेको थियो। अहिले नयाँ एनओसी वितरण र पुरानो नवीकरण दुवैमा दूतावासले अल्झाउने गरेको छ। मुख्य गरी चिनिया लगानी, चिनिया ठेकेदार र कामदार जोड़िएका आयोजनामा विस्फोटक पदार्थ रोकिएको जस्तो देखिन्छ, ब्रमायडी हाइड्रो प्रालीका अध्यक्ष भरत पराजुलीले भन्नुभयो। चीन सम्बद्ध आयोजनालाई भारतद्वारा विस्फोटक पदार्थ रोक, चिनिया लगानीकर्ता र ठेकेदार जोड़िएका आयोजनाका काम रोकिने अवस्थामा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालू बजेट खर्च गरेका छन्। सरकारी तथ्याङ्क अनुसार असार 15 25 11 दिनमा 86 अर्ब रूपियाँ चालू बजेट खर्च गरिएको छ। यो चालू आर्थिक वर्षका अन्य 11 महिनाको यसै अवधि 15-25 गतेको तुलनामा झण्डै तेब्बर खर्च हो। निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत राज्यकोषबाट तलब खाने कर्मचारीलाई दशैं खर्च दिने असोज र लुगा भत्ता दिने चैत बाहेक चालू आर्थिक वर्षका अन्य महिनाको 11 दिनमा अधिकतम 32 अर्ब रूपियाँ मात्र खर्च भएको देखिन्छ, तर असारमा 11 दिनमा भने 86 अर्ब रूपियाँ खर्च भएको छ। चालू सँगै पूँजीगत र वित्तीय व्यवस्थाको खर्च समेत जोड्ने हो भने शनिबार एकै दिन 25 अर्ब 54 करोड़ रूपियाँ खर्च भएको छ। अर्कोतिर वर्षका अन्य दिनसँग तुलना गर्ने हो भने पनि असारको खर्च अस्वाभाविक देखिएको छ। चालू आर्थिक वर्षको 345 दिन असार 15 सम्म चालू खर्च दैनिक औसतमा 1,49 करोड़ रूपियाँका दरले भएकोमा असार 15 पछिका 11 दिनमा औसत 7,81 करोड़ गरिएको छ। चालू बजेटको यो तथ्याङ्कले मिलेमतोमा जथाभावी खर्च गरेर कर्मचारीले असारे विकृतिको पुरानो प्रवृत्तिलाई यस वर्ष पनि निरन्तरता दिएको देखिन्छ। चालू बजेटमा असारे विकृति 11 दिनमा 86 अर्ब खर्च, अन्तिम दिन 10.5 अर्ब नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यता अर्थतन्त्रकै प्रसंगलाई राजधानी दैनिकले पनि अग्रपृष्ठमा छापेको छ। बिग्रदै अर्थतन्त्रका अधिकांश सूचकांक, व्यापार र शोधनान्तर घाटा बढ़ेको बढ़ै शीर्षकमा खबर छापेको छ राजधानी दैनिकले। समग्रमा मूल्य वृद्धि 8.56%, आयात 27.5%, निर्यात 53.3% वृद्धि, कुल वस्तु व्यापार घाटा 25% वृद्धि, रेमिट्यान्स आप्रवाह 3.8% वृद्धि, शोधनान्तर स्थिति 2,69,81 करोड़ घाटामा, कुल विदेशी विनिमय संचिति 9,45 करोड़ अमेरिकी डलर, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन 5.7% वृद्धि, विदेशी मुद्रा संचिति 7 महिनालाई मात्रै पुग्ने, बिग्रदै अर्थतन्त्रका अधिकांश सूचकांक, व्यापार र शोधनान्तर घाटा बढ़ेको बढ़े राजधानी दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा अर्थतन्त्रमा सुधारको संकेत, विदेशी मुद्राको संचिति थोरै बढ़्यो, शोधनान्तर घाटामा पनि सुधार शीर्षकमा खबर छापेको छ। देश श्रीलंकाको बाटोमा लागेको भन्दै आलोचना भइरहेका बेला सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो 11 महिनाको तथ्याङ्कले आर्थिक तथा वित्तीय स्थितिमा सुधारको संकेत गरेको छ। रितितै गइरहेको विदेशी मुद्राको संचिति जेठमा केही बढ़ेको छ, त्यस्तै शोधनान्तर घाटामा पनि थोरै सुधार आएको छ। विश्वव्यापी महँगी र घट्दो रेमिट्यान्सले विदेशी मुद्राको संचिति 6.57 महिनाको मात्रै आयात धान्ने अवस्थामा पुगिसकेको थियो। जेठमा थपिएको विदेशी मुद्राले संचिति पर्याप्तता बढ़ाएर 6.73 महिना पुर्याएको छ। जेठमा 17 करोड़ अमेरिकी डलर थपिएर संचिति 9,45 करोड़ पुगेको छ। वैशाखमा 9,28 करोड़ संचिति थियो। राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिन थालेको बताउनुभयो, यद्यपि सतर्कता अपनाउनु पर्ने उहाँको भनाई छ। अर्थतन्त्रका अन्य सूचकमा सुधारको संकेत देखिए पनि मूल्य वृद्धि भने उच्च दरमा बढ़ेको छ। जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 8.56% रहेको छ, जुन 6 वर्ष यताकै उच्च हो। यसअघि 2073 भदौमा मूल्य वृद्धि 7.9% थियो। त्यस यता मूल्य वृद्धि लक्ष्यको सीमाभित्रै रहँदै आएको थियो। अघिल्लो वर्षको जेठमा मुद्रास्फीति 4.19% थियो, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं दिवेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। हतियार खरिद प्रकरण गृह मन्त्रालयसँग 3 दिनभित्र विवरण माग शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। सरकारले नेपाल प्रहरीलाई हात हतियार खरिद गर्न अनुमति दिएको विषयमा संसदको अर्थ समितिले गृह मन्त्रालयसँग जवाब मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको संचिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग जवाफ मागेको हो। समितिले मन्त्रालयसँग सम्पूर्ण कागजात सहित 3 दिनभित्र जवाफ दिनुपर्ने जनाएको छ। तत्काल 84 करोड़ रूपियाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ। सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ। इटालीको बरेटा कम्पनीमा बनेका हतियार ल्याउने गरी प्रक्रिया अघि बढ़ाएको छ। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगा हुने भएकाले बरेटा कम्पनीबाट हतियार खरिदका लागि बुक गरिएको हो। बेरेटा कम्पनीबाट उत्पादित 12 बोराका बन्दुक र 9 mmको पिस्तोल ल्याउने प्रक्रिया अघि बढ़ेको हो। सो कम्पनीबाट उत्पादित एउटा हतियारको 700 देखि 800 युरो मूल्य पर्ने भए पनि नेपाल सरकारले 3,200 मूल्यमा ल्याउने प्रक्रिया शुरू गरेको स्रोतको दावी छ। हतियार खरिद प्रकरण गृह मन्त्रालयसँग 3 दिनभित्र विवरण माग नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रसंगलाई गोरखापत्र दैनिकले हात हतियार खरिद विधि सम्बत हुन्छ शीर्षकमा खबर बनाएको छ। नेपाल प्रहरीले आफ्ना लागि हात हतियार आवश्यक रहेकाले हतियार खरिद विधि सम्बत हुने जनाएको छ। प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले विज्ञप्ति जारी गरी खरिद सम्बन्धी विषयमा विभिन्न संचार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धी समाचार प्रवाह गर्दा संवेदनशील हुन पनि आग्रह गर्नुभएको छ। उहाँले राज्यको सीमित स्रोत साधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै हात हतियार खरिद प्रक्रिया हुने बताउनु भएको छ। प्रहरीलाई कम घातक हात हतियार, छोटो दूरीको पिस्तोल, सटगन र ग्यास सेलहरूको आवश्यक। हात हतियार खरिद विधि सम्मत हुन्छ गोरखापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू गोर्खापत्र दैनिकले 8 अर्बको विश्व शीर्षकमा सम्पादकीय बनाएको छ। हरेक क्षेत्र तथा विषयवस्तुमा चुनौतीसँगै अवसर अन्तर्निहित हुन्छन्, यसलाई कुन रूपमा ग्रहण गर्ने भन्ने सम्बन्धमा फरक अवधारणाहरू देखा पर्न सक्छन्। कतिपयको अवधारणामा बढ़दो जनसंख्या वृद्धि संसारकै लागि खतरा सूचक हो भने कतिपयका लागि थुप्रै अवसरको खानी पनि हो। वस्तुत जनसंख्या वृद्धिलाई चुनौती र अवसरका रूपमा लिनु तर्कसंगत हुन्छ। यही अनुरूपको कार्ययोजना बनाउनु उपयुक्त हुन्छ। अब छिट्टै विश्व जनसंख्या 8 अर्ब पुग्दैछ। हाल विश्वको जनसंख्या 7.95 अर्ब रहेकोमा अबको 4 महिना अर्थात कार्तिक महिनातिर 8 अर्बको आँकडालाई छुदैछ। यो आँकडालाई यस उचाइसम्म पुग्न महादेशबाट एसिया र अफ्रिका तथा राष्ट्रका रूपमा चीन एवं भारतको योगदान उल्लेखनीय रहेको छ। निश्चित रूपमा जनसंख्या वृद्धिसँगै आगामी दिनमा विश्वमा थप चुनौती देखा पर्नेछन्। खाना, नाना र छानाको थप व्यवस्थापन गर्नुपर्नेछ। यसको अर्थ चुनौतीसँगै अवसर हुँदैनन् भन्ने होइन। मानिसले वैज्ञानिक खोज अन्वेषण गरेर थप अवसर खोज्दैछ, अझ खोज्नेछ। चुनौतीको सामना गर्न तथा अवसरहरूको सदुपयोग गर्न मानव जातिबीच समन्वय तथा सहकारी हुनु पनि त्यत्तिकै जरूरी छ। 8 अर्बको विश्व शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय छापेको छ। कान्तिपुर दैनिकले देशको संकट एकातिर सरकार हतियारको चक्करतिर शीर्षकमा सम्पादकीय बनाएको छ भने राजधानी दैनिकले रोकिएन आर्थिक अराजकता शीर्षकमा सम्पादकीय छापेको छ। त्यसै गरी नागरिक दैनिकले कसिलो मौद्रिक नीति आवश्यक शीर्षकमा सम्पादकीय बनाएको छ। निजी क्षेत्रका प्रतिनिधिले राष्ट्र बैंकले कोविड कालमा दिएका सुविधा भन्दा पनि अझै धेरै सहुलियत माग गरिरहेका छन्। यसले निजी क्षेत्र मुलुक भन्दा पनि आफ्नो मात्रै स्वार्थ हेर्छ भन्ने पुष्टि गरेको छ नागरिक दैनिकले सम्पादकीयमा उठाएको छ। यता अन्नपूर्ण पोस्टमा हतपतको काम लतपत शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले प्रदेशको अधिकारमा प्रहार शीर्षकमा सम्पादकीय बनाएको छ। त्यस्तै कारोबार दैनिकले महँगी नियन्त्रण मौद्रिक नीतिको चुनौती शीर्षकमा सम्पादकीय छापेको छ। सरकारले पहिला आफै उदाहरण बनेर फजुल खर्च नियन्त्रण गर्न सके मात्र निजी क्षेत्र तथा नागरिक पनि सचेत हुने थिए, कारोबार दैनिकले सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी खबरहरू। नागरिकता विधेयकप्रति एमाले सकारात्मक शीर्षकमा नेपाल समाचार पत्रले खबर छापेको छ, सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृह कार्य अघि बढ़ाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले विधेयक प्रति सकारात्मक देखिएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक प्रति आफूहरू सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि उहाँले सरकारले लामो बहस र छलफल भएको विधेयकलाई छोडेर फरक ढंगले विधेयक ल्याउने परिपाटी गलत भएको बताउनुभयो। उहाँले नेपालीसँग विवाह गरेर आउनलाई नागरिकता दिन 7 वर्ष प्रावधान राख्नुपर्ने एमालेको धारणा रहेको बताउनुभयो। गैर आवासीय नागरिकलाई नागरिकता दिने विषय आफूले नै समावेश गराएको दावी गर्दै भट्टराईले भन्नुभयो, हामी लामो समयसम्म अल्झिएर रहेको नागरिकता विधेयकलाई पारित गर्ने पक्षमा छौं। नागरिकता विधेयक प्रति एमाले सकारात्मक, नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आर्थिक वर्षमा करोड़ बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोड़िएको परीक्षामा पटक पटक प्रश्नपत्र दोहोरिँदा पनि त्रिवीले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। यहाँसम्म कि परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार प्राध्यापक डाक्टर पेसल दाहालसँग परीक्षाको बारेमा जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहनु भएन। हदसम्मको लापरवाही हुँदा गल्ती स्वीकार गर्ने वा पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिनेसम्मको प्रचलन छैन। परीक्षाको विषयमा जानकारी लिन टेलिफोन गर्दा सम्पर्कमा नआएका रजिस्ट्रार दाहालको कार्यकक्षमा सोमबार नेभी संघले तालाबन्दी गरेको छ। पटक पटक प्रश्नपत्र आउट, सधैं विद्यार्थीमाथि खेलवाड़, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। र काठमाण्ड उपत्यकामा फोहोर संकलनको जिम्मा पाएका कम्पनीले नै नदी खोलामा फोहोर फ्याँक्ने गरेको पाइएको छ। बागमती सँगै अन्य खोलाका करिडोरमा ट्रान्सफर स्टेशन फोहोर थुपार्ने र गाड़ीमा लोड गरेर ल्याण्डफिल्ड साइड लग्ने बनाएका कम्पनीहरूले नै खोलामा फोहोर मिसाउने गरेका छन्। काठमाण्डु महानगरको रातोपुल, ज्ञानेश्वर, घटेकुलो र 32 पुतलीका 6,000 घरबाट फोहोर संकलन गर्ने जिम्मा पाएको प्र्याक्टिकल वेस्ट सोलुसनले रातोपुल स्थित प्रहरी बीटसँगै धोबी खोला छेउमा फोहोर खसालेको पाइएको छ। व्यवस्थापनको जिम्मा पाएका कम्पनी नै खोलामा फ्याक्सन फोहोर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।